خاتم النبيين بالقاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: واضرب لهم مثلا أصحاب القرية إذ جاء أهل المرسلون. صدق الله العلي العظيم. سورة ياسين کی ہم تفسیر کو پیش کر رہے ہیں اور آیت نمبر 13 بے بعد انشاءاللہ آج ہم آپ کے سامنے تفسیر پیش کریں گے. اللہ سبحانہ و تعالیٰ جو ہے وہ پورے قرآن کریم میں مثالیں دیتا ہے. وضرب لهم مثلا اصحاب القریا، اے میرے حبیب، ان لوگوں کو مثال دیجئے بستی والوں کی کہ جن پہ ہم نے رسولوں کو بھیجا تھا. اذ جاء المرسلون، کے ان کے پاس رسول آئے بستی والوں کے پاس. مثال وہاں دی جاتی ہے کہ جب وہ مثال ان لوگوں پہ لاگو ہو رہی ہو. تو اللہ نے ایک بستی کا ذکر کیا ہے کہ جہاں پہ اللہ نے رسولوں کو بھیجا، مرسلین کو بھیجا، اور بستی والوں نے انکار کر دیا اور انہیں ماننے بغیر جو ہے انہیں سزا دی، زجر کیا، توبیخ کی. اور پھر اللہ نے بتایا کہ کیوں نہیں ماننا انہوں نے ان مرسلین کو. وہی جو ہے مکے والے بھی، اللہ نے ان کو جو مثال دی ہے کیونکہ مکے میں سورہ نازل ہوا ہے اور مکے والے جو ہے منکر تھے رسول خدا صلی اللہ علیہ وسلم کے، تو اس لیے اللہ نے انہیں ایک مثال دی ہے. تو یہاں ایک مشہور معروف واقعہ ہے جس کا تذکرہ کیا گیا، اور ایک بستی، بستی کا نام ہم تھوڑا سا اس کا واقعہ آج آپ کو سنائیں گے کہ ہم نے جو وعدہ کیا تھا کہ یہ بستی کون تھے اور اللہ نے ان میں کن کن کا تذکرہ کیا، اور پھر انشاءاللہ آیات کی تلاوت کرتے جائیں گے اور اس کو تطبیق کرتے چلے جائیں گے. تو اللہ سبحانہ و تعالیٰ نے یہ جو بستی کا تذکرہ کیا ہے یہاں پہ، مفسرین نے بتایا ہے کہ اس کا نام بستی کا ہے انطاکیہ. یہ آج ترکی میں شہر ہے، لیکن یہ شام میں تھا، اور اس سے پہلے یہ حضرت عیسیٰ کے مبعوث ہونے سے 300 سال پہلے یہ بستی بسائی گئی. اس وقت شہر نہیں تھا، چھوٹی سی ایک بستی تھی. اس لیے اللہ نے قرآن میں کریم میں کہا وَضَرِبْ لَهُمْ مَثَلًا أَصْحَابَ الْقَرْيَةِ، قریہ یعنی بستی. تو حضرت عیسیٰ سے 300 سال پہلے یہ شہر بسایا گیا انطاکیہ. جیسے مسلمانوں کے نزدیک مکہ سب سے مقدس شہر ہے، اور مکے کے بعد مقدس ترین شہر جو ہے وہ مدینہ، اسی طرح سے عیسائیوں کے نزدیک بیت المقدس سب سے مقدس شہر اور یروشلم، اور اس کے بعد پھر انطاکیہ، یہ دوسرا ان کا جو ہے وہ اہم ترین شہر. تو یہ کہانی جو ہے وہ انطاکیہ کی ہے جو آج ترکی میں، لیکن یہ شہر شام میں تھا، اور پہلے جنگ عظیم کے بعد، پہلی جنگ عظیم کے بعد جب فرانسیسی جو لوگ تھے، فرانس کی حکومت تھی شام میں، یعنی ادھر لبنان وغیرہ اس علاقے میں، تو جب وہ جا رہے تھے تو انہوں نے انطاکیہ، کیونکہ ان کا وہ مقدس شہر تھا، انہوں نے کیا کیا کہ اسے کاٹ کے شام سے وہ ترکی کو دے گئے. تو اس لیے آج ترکی کے پاس ہے، لیکن پہلی جنگ عظیم کے بعد یہ انہوں نے وہاں سے شام سے توڑا، نہیں تو اس سے پہلے یہ شام کا حصہ تھا. تو یہ آج شہر جو ہے وہ تقریباً حلب سے مغرب کی طرف ہے 100 کلومیٹر، تقریباً 100 کلومیٹر کے فاصلے پہ، اور اسکندریہ سے تقریباً 60 کلومیٹر کے فاصلے پہ. ترکی میں شہر ہے، شام کے بالکل بارڈر پہ ہے. تو یہ شہر جو ہے وہ بسایا گیا، بہت خوبصورت تھا، اور یہاں عیسائی تھے، اور یہ مسلمانوں کے حصے میں آیا یہ جب خلیفہ ثانی کے زمانے میں، دوسرے خلیفہ کے زمانے میں جب یہ فتح ہوا. ابو عبیدہ بن جراح نے اس کو فتح کیا، اور عیسائیوں کا شہر تھا، ابھی بھی عیسائی کافی ہیں وہاں، اور عیسائیوں نے جزیہ دینا قبول کیا، اسلام قبول نہیں کیا، اور وہ وہاں پہ مسلسل رہتے رہے. تو یہ ہوا یہ کہ اللہ سبحانہ و تعالیٰ نے یہاں، اللہ نے جو تذکرہ کیا قرآن میں کہ مرسلین کو بھیجا. اب پوری بحث مفسرین میں یہ ہے کہ آیا یہ اللہ کے بھیجے ہوئے رسول تھے یا جناب عیسیٰ کے بھیجے ہوئے پیغام لانے والے تھے. تو اب ظاہر قرآن یہ ہے کہ اذ جاء اہل مرسلون، کہ اللہ کہہ رہا ہے کہ ہم نے رسول بھیجے، مرسل بھیجے، اللہ کے بھیجے ہوئے تھے. اب یہاں پہ مفسرین نے بحث کیا کہ حضرت عیسیٰ نے بھی بھیجے تو وہ اللہ ہی کے بھیجے ہوئے تھے، کیونکہ जो रसूल का अल्लाह का रसूल का भेजा हुआ होता है वो अल्लाह ही का भेजा हुआ है। तो अल्लाह ने यहाँ पे कहा कि अल्लाह ने जिन्हें भेजा, लेकिन यहाँ लफ्ज़ मुरसलीन इस्तेमाल किया, तो इसलिए अक्सर जो हैं वो उलमा इस पर बहस करते हैं, इन्ना इलैकुम मुरसलून, हम तुम्हारे तक भेजे गए हैं अल्लाह की तरफ से, यानी कि ये अल्लाह के भेजे हुए थे। बहरहाल, और ये अल्लाह ने पहले दो रसूल भेजे, ये जनाब ईसा ने दो मुबल्लिग भेजे अपने, और उनके नाम यूहन्ना बताया गया और पॉल्स, पॉल नाम था, पॉल नामी, ये दो मुबल्लिग थे जो आए वहां पे, जिन्होंने तबलीग शुरू की। और जब वो आए तो आने के बाद, अब ये देखिए मुख्तलिफ रिवायात है, मैं रिवायात में जम करने की कोशिश करूंगा कि रिवायात मुख्तलिफ, मजमल बयान में एक रिवायत है जिसमें तफसील है काफी, तफसीर अय्याशी के अंदर भी है, मेरे पास ये मौजूद है तफासीर, और बहुत सी तफासीर के अंदर तफसील है जो आइम्मा अहले बैत अलैहिस्सलाम से नकल की गई है। और रिवायत जो है वो अबू हमजा समाली, जिनकी दुआ अबू हमजा मशहूर है, वो है इमाम बाकर अलैहिस्सलाम से और इमाम सादिक अलैहिस्सलाम से, तो मैं उसका खुलासा आपके सामने पेश करूंगा। और जो रिवायात हैं जो हमारे उलमा ने मगाए मकारिम शिराजी ने अपनी जो कसस कुरान में वहाँ पर पेश किया, ज़ाहरा उनकी तफसीर नमूना में भी मौजूद है, और बहुत से उलमा ने इसको नकल किया, तो मैं पेश कर रहा हूँ आपके सामने, दोनों रिवायात को पेश करूँगा। पहली रिवायत जो है वो ये कि जब ये लोग आए दोनों रसूल, तो एक बस्ती में जब पहुँचे, तो बस्ती के, आपको पता है कि आप वसत शहर में पहुँचने के लिए उस शहर के अतराफ से आपको दाखिल होना पड़ता है कहीं ना कहीं से, जब ये आ रहे थे तो ये ज़ाहरा बैतुलमुक़दस से आए हैं भेजे गए, तो ये साउथ की तरफ से, जुनूब की तरफ से आए हैं, फ़िलिस्तीन की तरफ से, और आ रहे हैं जो मौजूदा तुर्की है, ये शाम का सबका हिस्सा है, शुमाल की तरफ जा रहे हैं। तो बस्ती में जब दाखिल होने लगे तो एक बुज़ुर्ग इनको मिले रास्ते में, बूढ़े आदमी थे, ये दूसरी रिवायत है, वो उसको मैं पेश कर दूँ। तो मुफस्सरीन ने लिखा कि वो जब ये पहुँचे तो इन दोनों ने उन बुज़ुर्गों को सलाम किया, उस बुज़ुर्ग को सलाम किया जो बकरियाँ चरा रहे थे, और नज्जारी का काम करते थे, नाम हबीब था, तो हजरत हबीब नज्जार का ये वाकया जो है यहाँ पे। बहरहाल, तो बड़े ही थे, कारपेंटर थे, सलाम किया, उन्होंने जवाब दिया, कहा भी क्या मसला, कहा भी इस तरह से हम लोग तबलीग के लिए आए हैं, और ये जो बुत हैं ये बुतों की पूजा गलत है, ये खुदा को मानो, अल्लाह परवरदिगार की, उन्होंने तबलीग की। उन्होंने कहा भाई ये क्या दलील है आपके पास, क्या सबूत है कि आप अल्लाह के भेजे हुए रसूल हैं? कहा कि हम दोनों मौजजा दिखाते, कहा मौजजा क्या दिखाएंगे आप, अगर कोई मरीज हो तो हम उनको शफा देंगे, तो हजरत ईसा के यही मौजजा था कि वो बीमार को हाथ लगाते शफा देते, तो उनके जो औसिया हैं उनमें भी यही सिफात थी, जैसे यूहन्ना भी हजरत ईसा के औसिया में से हैं, और पॉल भी, और पॉल जिस तरह से कहा गया, या जो तीसरे थे उनका नाम शमून है, शमौन, ये औसिया जनाब ईसा में। तो अब ये बहरहाल पहुंचे वहां, उन्होंने, उसने जो चरवाहा था, जो बुजुर्ग थे, उन्होंने कहा कि भाई मेरा बेटा बहुत बीमार है, 16 साल से बिस्तर पे पड़ा, उसको शफा दें। वो गए, उन्होंने दुआ की और अल्लाह ने उस जवान को शफा दे दी। बस्ती के अंदर बाहर मुख्तलिफ लोगों को पता चला, कुछ लोग ईमान ले आए, ये वहाँ जब पहुँचे तो उस बस्ती में तबलीग करते थे, और बादशाह था वहाँ पे एक, उसी बस्ती में रहा करता था, अंताकिया में। तो बादशाह का नाम जिक्र नहीं किया गया, कुरान करीम ने बादशाह का तذکرہ नहीं किया, ये रिवायत में आया मासूम अलैहिस्सलाम से। एक दिन बादशाह तबलीग के लिए, यानी खुद बाहर अपनी हुकूमत को देखने के लिए निकला, और कुछ ने कहा कि ये तबलीग के लिए बादशाह के महल में गए, तो रिवायात में इख्तलाफ है, लेकिन बादशाह से मुलाकात होना रिवायत में है इमाम बाकर अलैहिस्सलाम से। कि बहरहाल, अब ये जब बादशाह बाहर निकला तो इन्होंने कहीं अल्लाह अकबर का नारा, तकबीर का नारा बुलंद किया, और इन्होंने बादशाह ने मुलाकात की, कहा कौन है तुम लोग यहाँ पे, क्यों, क्या, कि भाई ये लोग कहते हैं कि ये जो हम बुतों की परस्तिश करते हैं वो ये गलत हैं। बादशाह ने ना मुआवजा पूछा ना कुछ, और कहा कि इनको गिरफ्तार कर लो, तुम बुतों को बुरा क्यों कहते हो, कहा भी ये खुदा नहीं है, और उसने फौरन गिरफ्तार करने के बाद कहा इन्हें जिंदान में डाल दो और इन्हें कोड़े लगाओ, 100-100 कोड़े उन्हें मारे गए। अब जनाब ईसा अलैहि सलाम ने अल्लाह के हुक्म से तीसरे नबी को भेजा जिनका शमऊन सफा नाम था, और वो आए, और आने के बाद वो तकये में थे, उन्होंने ऐलान नहीं किया कि मैं बेरसूल हूं और उन दोनों के साथ हूं, और आने के बाद तबलीग शुरू की, अपने ईमान को पिनहा रखा हुआ था। तो आए और आने के बाद बहरहाल जो बादशाह के करीबी लोग थे उनसे वो करीब हो गए, और बहुत समझदार और बाबसीरत थे, तो बड़े तरीके से उन्होंने तबलीग की। यानी उनको ये नहीं कहा खुदा को मानो और कुछ भी नहीं, बस ये कि अच्छी बातें करते थे, होना लगे वो। तो वो जो करीबी लोग थे बादशाह के, उन्होंने कहीं बादशाह तक रसाई करवाई है शमून सफा को, हजरत शमून। अब जो कुरान करीम के रूसे के बहरहाल ये भेजे गए, तो अल्लाह कहते हैं इज अरसलना इलैहिम उस्नैन फकज़्ज़बूहुमा फअज़्ज़ज़ना बिसालिसिन फकालू इन्ना इलैकुम मुरसलून। के जो मिसाल अल्लाह ने दी है कि इनको मिसाल दीजिए कि हमने उन बस्ती वालों पे दो रसूल भेजे, तो बस्ती वालों ने उनकी तकजीब कर दी, तकजीब की यानी झुटलाया उन्हें। फअज़्ज़ज़ना बिसालिसिन, हमने ताकत के लिए और उन्हें इज्जत देने के लिए तीसरे रसूल को भेजा। उन्होंने कहा इन्ना फकालु इन्ना इलैकुम मुरसलून, हम अल्लाह के भेजे हुए तुम पे रसूल हैं। तो बहरहाल तकजीब क्यों की? अब यहां पे जब उन्होंने कहा कि भी हम अल्लाह के भेजे हुए रसूल है, बहरहाल कालू मान तुम इल्ला बशर मिसलना, तुम तो हमारे ही जैसे रसूल हो, तुम तो हमारे जैसे बशर हो। वमा अंजल रहमान मिन शै इन अंतुम इल्ला तकज़िबून, रहमान ने यानी उस मेहरबान ने कुछ नहीं भेजा, नहीं इसका मतलब है कि इन्होंने हवाला दिया हो कि वो रहमान और रहीम है इसलिए रसूलों को भेजता है, वो तुम्हारे लिए मौजज़ात भेजता है। तो अल्लाह मुख्तलिफ जो है अंबिया को भेजता रहा, और उस बस्ती के यानी उस इलाके में पूरे में हजरत नूह आए हैं, हजरत हूद, सालेह, इब्राहिम, लूत, शुएब, मूसा, ईसा, ये सारे अंबिया जो हैं वहीं फ़िलिस्तीन की सरजमीन पर आते रहे। इन्होंने नहीं माना, इराक़ और ये पूरा का पूरा जो इलाका है वहाँ पर ये सारे अंबिया आए हैं। नहीं जब माना तो उन्होंने दलील ये दी है कि तुम हमारे ही जैसे बशर हो और रहमान ने कुछ नहीं भेजा। अंबिया ने जवाब ये दिया कालू रब्बुना यालमु इन्ना इलैकुम लमुरसलून, अल्लाह हमारा जानता है कि बेशक हम तुम पे भेजे हुए रसूल हैं। वमा अलैना इल्ला बलागुल मुबीन, और हम पे सिर्फ और सिर्फ यही है कि तुम तक साफ साफ बात पहुंचा दें। बलागल मुबीन यानी खुली और वाजे। तो अब यहां पे उन्होंने दलील पर दी कि तो इन अंतुमिल्ला बशरों में सुलना, तुम हमारे ही जैसे बशर हो। सूरह अनाम में भी जब रसूल खुदा ने सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि मैं तुम्हारे लिए अल्लाह की तरफ से भेजा गया रसूल हूं, तो काफिरों ने कहा इन हाजा इल्ला सहर मुबीन, ये तो कुछ जादूगर है, यानी ये कोई अल्लाह का भेजा हुआ रसूल नहीं। वकालु लौला उन्ज़िला अलैहि मलकुन, अगर इस पर कोई फरिश्ता आता होता यानी वही नाजिल होती होती, वलौ अन्ज़लना मलकन लक़ज़िया अल-अम्र थुम्मा ला युन्ज़रून, इस पर कोई फरिश्ता नहीं आता, आप भेजना ही है तो अल्लाह किसी फरिश्ते को भेज देता। कालु लौला उन्ज़िला अलैहि मलकुन, यानी कोई फरिश्ता अल्लाह भेजता हमारे जैसे बशर को क्यों भेजा। अल्लाह कह रहा है कि तुम फरिश्ता में भेज देता तुम देखते ही फरिश्ते को मर जाते, यानी हमें फरिश्ते को देखने की ताकत ही नहीं है, ताब ही नहीं है। और अगर अल्लाह कह रहा है मैं फरिश्ते को भी भेजता तो कैसे भेजता। वलो, ये सूरह अनआम की आयत 8 और 9, वलो जालनाहु मलकन लजालनाहु रजुलन, अगर हम फरिश्ता भी भेजते तो हम उसको भी इंसान की शक्ल में भेजते, इंसान बना के भेजते। वला लबसना अलैहिम मा यलबसून, और हम उसको वही लिबास पहनाते जैसे तुम लिबास पहनते हो, हम उसको फरिश्ते की शक्ल में ना भेजते, हम उसे इंसान ही बना के भेजते। वलक़द इस्तुहज़िया बिरुसुलिन मिन क़ब्लिक फ़हाक़ बिल्लज़ीना सख़रू मिनहुम मा कानू बिही यस्तहज़िऊन, और मेरे रसूल इन्होंने पहले आपसे पहले भी लोगों का इस्तेहज़ा किया है, तमस्खुर किया है। बिरुसुलिन मिन क़ब्लिक, जो आपसे मैंने पहले रसूल भेजे उनका भी लोगों ने तमस्खुर किया। फ़हाक़ बिल्लज़ीना सख़रू मिनहुम, तो यानी अल्लाह सुबहानहु व तआला ने दलीलें ये दी हैं कि इनका आप पे ईमान न लाना ये कोई नई बात नहीं है। इब्ने सीना ने एक दलील दी है कि जैसे अल्लाह सुबहान तआला ने जो अबरू हमें दिए हैं, आईब्राउज, अबरू जो दी हैं आंखों के ऊपर भवें हैं, जिस तरह से हमें इन अबरुओं की जरूरत है वैसे ही अल्लाह हमें जरूरत है अल्लाह के मुरसलीन की। तो ये मुरसलीन जो अल्लाह सुबहान तआला भेजता है ये बिल्कुल ऐसे ही जैसे ये अल्लाह ने हमें अबरू दिए हैं। जैसे अबरू क्यों दिए, ये आंखें बचाने के लिए कि आंखों में पानी ना चला जाए, मट्टी ना जाए, ये अबरू हैं और इनकी खास शक्ल है, बाल हैं, उभरे हुए हैं, आंखें जो है अंदर की तरफ हैं ताकि वो महफूज रहें। तो जितनी यानी वो अल्लाह जो एक आंख को बचाने के लिए अबरू देता है, भवें अता करता है, आईब्राउज देता है, वो अल्लाह इंसान की रूहानी जरूरियात के लिए क्या रसूल नहीं भेजेगा? वो जो इतनी चीजों की परवाह कर रहा है। तो इब्ने सीना ने बहुत सी दलीलें दी कि ये रसूल जो हैं वो वाजह सी दलीलें मौजूद हैं कि बहुत हमारे लिए इन मुरसलीन का आना जरूरी है। तो बहरहाल तब अल्लाह सुबहाना व तआला, बहुत सी दलीलें, लेकिन मैं ये वाक्य पूरा सुनाना चाहता हूँ आपको कि बहरहाल इल्म गैब से हमारा राबता जरूरी है, और उस गैब से राबते के लिए अम्बिया का भेजना अल्लाह के लिए जरूरी है। तो अब वो अल्लाह ने कौन कौन से अम्बिया भेजे, इनके लिए दो नबियों को भेजा और वो मुरसलीन उनके लिए तबलीग करते रहे। और रिवायात में है कि 40 से ज्यादा बस्ती में लोग ईमान नहीं लाए इन पे। अब वो जो दो रसूल जो बादशाह ने जिन्हें कैद कर दिया था और 100-100 ताजियाने मारे, तो अब ये जो तीसरे आए, इन्होंने आने के बाद तबलीग शुरू की। तो यहां पे ज्यादातर जो बातें कही हैं कि लोगों को जब वो तबलीग करते थे तो अल्लाह ने जो आयत पेश की, मैं जल्दी से पेश कर दूं। कालू इन्ना ततय्यर न बेको ला इल्लम तंतहु लन जुमन को ले मसन्न को मिन्ना अदाबुन अलीम। हम तुमसे हम फाले बद लेते हैं, यानी तुम नहस मनहूस हो। लम तंतहु लन जुमन को, मगर तुम लोगों ने ये बंद ना की तबलीग और ये कहना बंद ना किया कि भाई ये बुत जो हैं वो कुछ नहीं कर सकते और ये अल्लाह को मानो, तो हम जो हैं वो तुम्हें रजम कर देंगे, यानी संसार कर देंगे। वी विल स्टोन यू टू डेथ, हम तुम्हें संसार कर देंगे। वरे मसन्ना को मिन्ना अजाब अलीम, और हम तुम्हें शदीद तरीन अजाब देंगे अगर तुम ये बुतों के खिलाफ बोलना बंद ना हुए। बहरहाल तो अब ये बातें कर रहे हैं, इतने में अल्लाह सुबहान तआला ने जब तीसरे नबी को भी भेज दिया, रसूल को भेजा, और वो हजरत शमऊन सफा आए। तो उन्होंने आने के बाद जो है वो बादशाह को कहा, जब बादशाह से करीब हुए तो कहा कि बादशाह सलामत, सुना कि आपके कुछ जिंदान में कैदी हैं। उन्होंने कहा हाँ। उसने बादशाह ने कहा हाँ, वो उल्टी सीधी बातें कर रहे थे, बुतों के खिलाफ बोल रहे थे, इसलिए मैंने उन्हें, वो शिर्क से रोकते थे, कहते थे तुम मुशरिक हो, मैंने जिंदान में डाल दिया। कहा वो क्या कहते थे, वो कौन है? कहते थे हम अल्लाह के भेजे हुए रसूल हैं, कोई अल्लाह है। तो हजरत शमऊन ने कहा कि भाई अगर आप उनको बुला लें, उनसे मनाजरा हो जाए, अगर वो कोई बात अच्छी पेश करेंगे हम मान लेंगे। तो ये मजमूल बयान में भी है, तफसीर अय्याशी में रिवायत है, और अतीबुल बयान में भी, और मरहूम हुसैन बशारा साहब ने अनवारुन नजफ में भी लिखा इसी रिवायत को, तफसीर अय्याशी में भी है। तो कहते कि मरतबा वो बादशाह ने कहा कि ठीक है, क्या करें? फिर कहा कि नहीं, उनसे बुलाएं, उनसे उनको उनसे बात करते हैं, उनसे मनाजरा होना चाहिए कि भाई तुम्हारी दलील क्या कि तुम अल्लाह के भेजे हुए रसूल हो। अगर वो दलील नहीं दे सकेंगे हम उन्हें हराएंगे, मैं दलील दूंगा। उन्होंने कहा हाँ, तुम काबिल हो, दलील दे सकते हो। कहा मैं ठीक है। तो हजरत शमून ने ये नहीं बताया मैं उन्हीं के साथ आया हूँ, ये तकिया है, ये तकिया की दलील है, ये कुरान से साबित है। भारत कि अल्लाह ने तीसरे को भेजा, बारी सारी तफसीलात कुरान में नहीं लेकिन रवायात में। जब आए तो उन दोनों को बुलाया बादशाह ने दरबार में, दोनों अंबिया को, यूहन्ना और पॉल को, जो हजरत ईसा ने भेजा। अब आए तो बात हुई, कहा भाई क्या, हजरत शमून ने उनको ये नहीं बताया, यानी इजहार नहीं किया कि मैं जानता हूं, या उन्होंने उनको भी इस तरह से बात की कि वो तकिये में बात करें। कहा भाई आप लोग क्या कहते हैं? काम कहते हैं कि भाई कोई माबूद नहीं सिवा अल्लाह के, नहीं तौहीद को पहुंचाया, क्योंकि वो लोग मुशरिक थे। कभी हम तौहीद पहुंचाने आए हैं, ये बुत परस्ती से रोकने आए हैं कि ये खुदा नहीं है, अल्लाह एक है, और हम अल्लाह ने हमें भेजा है, हम उसके भेजे हुए रसूल। कभी दलील क्या कि तुम लोग रसूलों का, हम मौजजा दिखाते हैं। मौजजा दिखाओ, क्या तुम कर सकते हो? कम शफा देते थे पहले भी वो, कई लोग जो ईमान लाए थे उनके मौजजात देख के ईमान लाए थे कि भाई ये शफा देते थे। बादशाह ने कहा कि ठीक है, मैं मौजजा दिखा सकते हो अगर तुम कोई, तो हमारे पास, यानी बहरहाल उन्होंने मौजजा दिखाया पहले किसी कोरे मादरजात को, पैदाइशी नाबीना को, या बहरे को, गूंगे को, वो शफा देते थे, बिनाई दे देते थे, अल्लाह सुबहाना व तआला के एजाज से, मोजज़े से अल्लाह उनको शफा देता था। तो कहा कि भाई अगर हमारे पास एक मुर्दा रखा हुआ 7 दिन से, वो मर गया है, हम उसको दफना नहीं रहे क्योंकि उसका बाप सफर में है, तिजारत के सफर पर गया, जब वो वापस आएगा तो उस नौजवान को हम दफना देंगे। बाज लोगों ने यह लिखा है कि वो उस बादशाह का अपना ही बेटा था, कहा कि भाई मेरा बेटा मर गया था इतने साल पहले, और बहरहाल उसको आप मुफसरीन ने लिखा बाज ने, क्योंकि तुम्हारा कि भाई तुम उसको जिंदा कर दो। का ठीक है, तो मुरसलीन वो गए हजरत शमून ने फौरन बादशाह से कहा कि अगर ये जिंदा कर देते हैं तो मैं तो फिर ईमान ले आऊंगा। बादशाह ने कहा हाँ मैं भी ईमान ले आऊंगा अगर ये मुर्दा जिंदा कर देते हैं, अगर ये कहते हैं कि इनका क्या भी अल्लाह सुबहान तआला से हम दुआ करेंगे अल्लाह इसको जिंदा कर देगा। उन्होंने दुआ मांगी कि परवरदिगारा इस मुर्दे को जिंदगी दे दे और वो जिंदा हो गया। जब वो जवान जिंदा हुआ तो उसने उठने के बाद, ये अब सब रिवायात में है जिन्होंने इस वाक्य का जिक्र किया कि भी मैं जिन्होंने लिखा, क्योंकि बहुत से उलमा ने लिखा कि वो उस बादशाह ही का बेटा था, बाद ने लिखा कि बादशाह ने कहा कि वो यहां पे जवान मर गया। बहरहाल तो अब दोनों रिवायत पेश कर रहा हूं कि बहरहाल वो जब जिंदा किया तो उसने कहा भी मैंने अपनी आंखों से जहन्नम की आग को देखा है, हम लोग मुशरिक थे और ये खुदा को ना मानने से जहन्नम में था, ये इन दो की दुआ से मैं जिंदा हुआ और अल्लाह ने मुझे दोबारा जिंदगी दी और मैं कलमा तौहीद का इकरार करता हूं। जो दूसरी रिवायत है उसमें कहा कि बादशाह से उस के बेटे ने कहा कि मैं जहन्नम में था और मैं अब जिंदा हुआ हूं तो मुझे दो अल्लाह के भेजे हुए रसूलों ने जिंदा किया था। बादशाह ने कहा ठीक है, ये जो मजमल बयान में रिवायत है, तू उनको पहचान लेगा अगर देखेगा कि इन्होंने तुझे जिंदा किया। कहा हाँ, अल्लाह ने जिनको भेजा रसूलों को मैं उन दोनों को अगर देखूं तो पहचान लूंगा। बादशाह ने इशारा किया कि उनको छुपा के खड़ा करो इसी मजमे के अंदर और लाइन से सब खड़ा कर दिया और कहा देखना शुरू कर इनमें से कौन सा। पहले जो है बहुत से दूसरे अफराद खड़े थे, देखता रहा, अचानक एक को बीच में छुपा के खड़ा किया था उन मुरसलिन में से। तो जैसे ही बादशाह का बेटा पहुंचा कहा कि ये है, उन दो में से एक ये है, यानी हजरत यूहन्ना या पॉल की तरफ इशारा करके कि ये उनमें से एक है। कहा ठीक है और देखो दूसरा कौन है। फिर उनके कुछ फासले से दूसरा सारा देख रहे हैं इनमें से कोई नहीं, अचानक देखा कहा दूसरे ही है। वो दोनों वही रसूल थे जिन्होंने क्या इन दोनों ने दुआ की थी और अल्लाह ने मुझे जिंदा किया, वो ये हैं जिनकी दुआ से मैं जिंदा हुआ। बादशाह ईमान ले आया। अब जो रिवायात में है हमारे बादशाह ईमान ले, बहरहाल तो अब ईमान लाने के बाद बस्ती वालों से कहा, लेकिन बस्ती वाले ज्यादातर लोगों ने नहीं माना। तो कुछ रिवायत में शहीद असगर कहते हैं कि 40 तक पूरी उस हजारों की आबादी में, लाखों में तो जाहिर नहीं थी, दसियों हजार लोग थे, वो सब में सिर्फ 40 लोग ईमान लेके आए। बाकी बस्ती वालों से बात करने का भी ये हैं रसूल हैं, ये कहते हैं कि भी ये ईमान ले। बहरहाल अब जो दूसरी रिवायत में मुकम्मल करूं, जो कसस में मरहूम ये आयतुल्ला मकारिम शिराजी ने लिखा है कसस कुरान के अंदर और अपनी तफसीर नमूना में भी दाहरण उनके है, तो वहां पे जो वाक्य उस रिवायत को मैं मुकम्मल करूं कि जब अब सारे के सारे बस्ती वाले जमा हुए और उन्होंने ये जुमले कहे जो अल्लाह ने कुरान करीम में पेश किए हैं, क्योंकि ज्यादातर लोग ईमान नहीं लेके आए, ज्यादा से ज्यादा 40 लोग ईमान लाए, तो उन्होंने सबने कहा नहीं तुम लोग हमारे जैसे बशर हो, हम तुम्हें नहीं मानते और इन्ना ततय्यर नबिकुम, हम तुम्हें मनहूस समझते हैं, नहस समझते हैं। क्यों नहस समझते थे? कहते जब से तुम आए हो कुछ ना कुछ हो रहा है, हमसे लगता है ये बुत नाराज हो गए। क्या हो रहा था? बारिश नहीं हो रही थी मिसाल के तौर पर, यह मुख्तलिफ चीजें नहीं हो रही थी। तो अब उन्होंने कहा कि हम तुम्हें संसार कर देंगे। अंबिया ने उन्हें जवाब दिया कि कालू ताएरुकुम माकुम इन ज़ुकिरतुम बल अंतुम कौम मुसरिफून, ये जो तुम्हारे तुम कह रहे कि तुम पे नहूसतें आ रही हैं, बैड लक बैड ओमन तुम हमें ले रहे हो, तो यू नो दिस बैड लक दैट यू आर विटनेसिंग इज बिकॉज ऑफ योर सेल्फ, ये तुम्हारे अपनी वजह से, तुम्हारे अमाल की वजह से, ये तुम पे जो नहूसतें आई हैं तुम्हारी वजह से, तुम्हारे गुनाहों से। पहले अल्लाह नहीं भेज रहा था कि तुम्हारे आने से पहले तुम, हमने क्योंकि तबलीग की, अब तुम हमने बता दिया कि खुदा है, अल्लाह है, अल्लाह को मानो, बुतों को मत मानो। जो तुम नहीं मान रहे हो तो अल्लाह ने बारिश को रोक दिया, तुम्हें मुख्तलिफ अल्लाह निशानियां दिखा रहा है कि बस करो, शिर्क मत करो। अब ये तुम्हें मुरसलीन नहीं, ये तुम्हारी वजह से नहुसते हैं और बुत नाराज हो गए, हम तुम्हें अजाब देंगे। तुम क्या तुमने अल्लाह के जो है तंबीह को, अल्लाह ने जो तस्करा भेजा कि तुम्हें हमें हम जो तुम्हें डराने आए हैं, तुम उसको अगर मान लो तंबीह को, बल तुम कौम मसरूफ हूं, तो तुम पे ये अजाब रुक जो तुम्हारी जैसे हैं, नहीं मानते ये जो है तुम इसराफ करने वालों में मुसरफून, तुम गुनाहगारों में हो। इस मकाम पे अल्लाह सुबहान व तआला कहता है कि अभी आयत नंबर 20 को मैं पेश कर रहा हूं, मैं बहुत तेज से कोशिश कर रहा हूं, जल्दी जल्दी चलूं। तो अब ये जगह जगह पे है कि अल्लाह सुबहान व तआला لا ان لم تنتهوا لارجمنك، يعني مختلف جگہوں پہ سورہ مریم میں بھی آیت آئی ہے کہ حضرت نوح کو بھی ان کی قوم نے، حضرت سورہ اگر آپ دیکھیں تو سورہ نوح کے اندر بھی ہے کہ حضرت نوح کو بھی قوم نے کہا کہ ہم آپ کو رجم کر دیں گے، سنگسار کر دیں گے. یہ آیت میں بھی ہے کہ انہوں نے کہا ہم سنگسار کر دیں گے. قالوا لئن لم تنتهي يا نوح لتكونن من المرجومين. مرج مرجومین یا رجم کر دیں گے، آپ رجم شدہ لوگوں میں ہوں گے، یعنی اے نوح اگر آپ نے آپ باز نہ آئے نہ رکے تو ہم آپ کو رجم کر دیں گے، یعنی رجم سنگسار کر دیں گے. تو اب ان سب لوگوں نے فیصلہ کر لیا کہ بھئی ہم انبیاء کو، ان سب کو جو اللہ کے بھیجے ہوئے ہیں، انہیں ہم سنگسار کریں گے. تو اب اللہ نے کیا کیا، جو تیسرے نبی تھے وہ آئے، انہوں نے آ کے تبلیغ شروع کی. جب اللہ سبحانہ و تعالیٰ نے، جب تیسرے نبی جو تھے وہ ان کے ساتھ مل گئے، انہوں نے کہا کہ نہیں میں انہی کے ساتھ ہوں، اور اب ان تینوں کو سنسار کرنے کا انہوں نے فیصلہ کر لیا. تو اللہ کہتا ہے وجاء من اقصى المدینہ تھے رجل یسعیٰ، وجاء من اقصى المدینہ تھے مدینہ. اب یہاں پہ اللہ مدینہ شہر کہہ رہا ہے. ہوتا یہ ہے کہ پرانے شہروں میں بستی جو کہا کہ یعنی بستی والوں کے لیے بھیجا، یعنی بعض اوقات اللہ سبحانہ وتعالیٰ لفظ بستی استعمال کرتا ہے، یعنی جہاں پہ بستی یعنی گاؤں نہیں ہے بلکہ جہاں پہ لوگ بسے ہوئے ہوں. اور وما کنا نہلک القرى حتی نبعث رسولا، ہم کسی بھی بستی پہ عذاب نازل نہیں کرتے جب تک کہ ہم رسول نہ بھیج دیں. اور جو بڑے جو علاقے ہوتے ہیں اس کو شہر کہا جاتا ہے. تو یہاں پہ تضاد نہیں، جو دور ہوتا تھا. کیا ہوتا ہے کہ شہروں کے وسط میں، جیسے آج بھی سٹی سینٹرز میں شہروں کے بیچ میں مہنگی جگہ ہوتی ہیں اور وہاں پہ پیسے والے لوگ رہتے ہیں، بادشاہوں کے محل ہوتے ہیں، وزراء رہتے ہیں. جیسے پارلیمنٹ آج کل ہوتی ہے تو وہ پہلے لوگ جو پیسے والے لوگ، تاجر وغیرہ، دکانیں، بازار، وہ سب شہر کے بیچ میں ہوتا ہے. اور جو قریہ، جو اطراف کی بستیاں ہوتی ہیں، وہاں غریب لوگ، جو کسان، کشاورز رہتے ہیں، چرواہے رہتے ہیں، غریب لوگ رہتے ہیں، تو وہ بستیوں میں رہتے ہیں. تو کیونکہ بستی سے داخل ہوئے تھے اور پھر شہر میں ان کو قید کر لیا گیا تھا، تو اس لیے اب یہ کہہ رہا ہے، یہ اللہ کہہ رہا ہے کہ یہ شہر کے بیچ میں انہیں سنسار کرنے والے تھے انبیاء کو، بادشاہ کے محل کے سامنے سارے کے سارے لوگ. اب جب جمع ہو گئے تو اللہ کہتا ہے کہ پھر شہر کے کونے سے، من اقصى المدینہ تھے، جاء من اقصى المدینہ تھے رجل یسعیٰ، وجاء من اقصى المدینہ. اقصى شہر کے بالکل دور افتادہ علاقے سے. یہ کون ہے؟ یہ حضرت حبیب نجار ہے. حبیب کہتے ہیں، یعنی ان کا نام تھا نجار. رسول خدا صلی اللہ علیہ وسلم کی حدیث ہے کہ الصدیقون ثلاثہ، کہ صدیق جو ہیں وہ تین ہیں. حضرت حزقیل کے لیے کہا کہ جو آل فرعون میں جنہوں نے حضرت موسیٰ کے لیے گواہی دی تھی، اور دوسرے کا حبیب نجار. نجار یعنی بڑائی کا کام، کارپینٹر جو بڑائی کا کام کرتے ہیں، بڑائی کا. تو یہ انہیں، یہ حضرت حبیب نجار، یہ جو شروع میں ایمان، جن کے بیٹے کو، تو کچھ کہتے ہیں یہ وہی تھے. تو یہ آئے اور ان کے لیے رسول خدا نے کہا یہ صدیق ہیں. اور تیسرے صدیق کون ہیں؟ کہا وہ علی بن ابی طالب. تیسرے صدیق جو ہے وہ علی بن ابی طالب ہے. وہ صدیق الاکبر، وہ صدیق اکبر ہیں، سب سے بڑے صدیق علی بن ابی طالب. تو مومن آل فرعون اور مومن آل یاسین جنہیں کہا جاتا ہے، حبیب نجار جنہیں آل یاسین میں کہا گیا، اور تیسرے جو امیر المومنین وہ ہوا افضل، اور وہ سب سے افضل ہیں ان تینوں میں. تو اب یہ اللہ نے ان کے لیے لفظ استعمال کیا قرآن کریم میں، وجاء من اقصى المدینۃ رجل یسعیٰ. رجل کہا، ایک مرد، نام نہیں بتایا قرآن کریم نے، اللہ نے مرد کے طور پہ ان کو پیش کیا. اب بعض نے لکھا کہ نکرہ کے طور پہ کہا کہ یعنی عام آدمی تھے. اللہ نے کہا کہ رجل یسعیٰ، بہت تیزی سے، سعی یعنی تھے، دوڑتے ہوئے آئے، بوڑھے تھے، دوڑتے ہوئے آئے. سعی یعنی یسعیٰ، بہت تیزی سے. کون رجل؟ رجل یعنی عام آدمی تھے، ایمان لانے والے. بعض اوقات عام پیسے والوں میں سے کوئی ایمان نہیں لایا، وہ غریب آدمی، بادشاہ ایمان لایا لیکن اس نے ساتھ نہیں دیا. آیا کون ساتھ دینے کے لیے؟ ایک مرد. لیکن یہاں مرد میں سمجھتا ہوں کہ یہ میں نے تفاسیر میں نہیں دیکھا، جب میں رجل یہاں پڑھتا ہوں تو میرے ذہن میں ایک اور رجل آتا، اور وہ ہے باب خیبر اکھاڑنے کے لیے. جب پیغمبر گئے تو کہا کہ 40 دن میں خیبر فتح کروں گا، 39 دن گزر گئے تو کہا لَأَعْتِيَنَّ الرَّائِيَةَ غَدًا رَجُلًا كَرَّارًا. وہاں پہ بھی نکرہ استعمال کیا، کل میں عالم اس کو دوں گا جو مرد ہوگا. نام نہیں بتایا، کل ایک مرد کو، ایک مرد کو دوں گا عالم. تو کہا رجلن کرارن، جو کرار ہوگا غیر فرارن، یحب اللہ و رسول ہو و یحب اللہ و رسول ہو، جو اللہ اور اللہ کے رسول سے محبت کرتا ہوگا اور اللہ اور اللہ کے رسول اس سے محبت کرتے ہوں گے، یہ صحیح بخاری میں بھی. تو بہرحال اب اس مقام پہ یہاں پہ اللہ نے کہا ہے سورہ یاسین میں کہ وجاء من اقصی المدینۃ رجل، وجاء من اقصی المدینۃ رجل یسعا، بہت تیزی سے ایک مرد آیا، بوڑھے حضرت حبیب نجا، اور آنے کے بعد کیا کہا، قال یا قوم اتبعوا المرسلین، اے لوگو یہ جو رسول آئے ہیں مرسلین ہیں ان کی اتباع کرو، ان کا اتباع کرو، ان کی پیروی کرو، ان کے پیچھے چلو، ان کی مخالفت نہ کرو. جب انہیں پتہ چلا نا کہ لوگ سنسار کرنے والے ہیں مرسلین کو، تو وہ ساتھ دینا ان کا، اب خاموشی مناسب نہیں ہے، میں ایمان لا چکا ہوں. جب اللہ پہ انسان انسان ایمان لے آتا ہے اور اس کے مرسلین کو ماننے لگتا ہے، تو پھر اس وقت چھوڑ کے جانا مناسب نہیں. وہ آئے بہت تیزی سے اور کہا کہ بھائی ان کا اتباع کرو، ان کی پیروی کرو، انہیں سنسار مت کرو. اتبعوا من لا يسألكم اجرا وهم مهتدون، کیوں اتباع کرو؟ اب یہاں پہ اتباع کے لیے جناب جو ہے وہ حبیب نجار نے کچھ دلیلیں دی ہیں. پہلی دلیل یہ ہے، وہ کہتے ہیں کہ اتبعوا من لا يسألكم اجرا وهم مهتدون، جو تم سے کوئی اجر بھی نہیں مانگتے، انہوں نے تمہیں ہدایت بھی دے رہے ہیں، تمہیں تبلیغ بھی کر رہے ہیں، تم سے اجر بھی نہیں مانگ رہے، پیسے بھی نہیں مانگ رہے، تو اثر نہ مانگنے سے بہت زیادہ ہوتا ہے. اور جو اللہ رسول بھیجتا ہے، اللہ ان کے لیے خود بندوبست کرتا ہے، ان سے کہتے ہیں بھائی آپ لوگوں سے کہتے ہیں کہ کچھ نہ مانگیں، لوگوں سے کچھ نہ مانگیں. ہر نبی سے، اگر آپ سورہ شعراء میں ظاہراً یہ آیات ہیں کہ تمام انبیاء سے لوگ آ کے کہتے رہے بھائی آپ کچھ مانگے ہم سے، تو اللہ کے سارے مرسلین یہ کہتے رہے اجریہ الا اللہ، میرا اجر جو ہے وہ اللہ پہ ہے، ہم تم سے کچھ نہیں چاہتے. اب رسول خدا کے پاس بھی مدینے والے آئے اور آنے کے بعد کہا کہ ہم سے کچھ مانگیے، تو انہوں نے بھی کہا کہ نہیں، یعنی آپ کچھ نہیں بولے. اللہ نے کہا کہ میرے حبیب اب آپ اپنی امت سے کہہ دیں آپ نہیں مانگیں گے، لیکن سارے انبیاء کی زحمتوں کا اجر آج میں بتا رہا ہوں کہ جتنے بھی کوئی ایمان لے کے آئے گا تو ان سب کے لیے اجر یہ ہے، آدم سے لے کے خاتم تک سارے انبیاء کی زحمتوں کا، کہ قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ. سورہ شورا میں 42 سورہ میں اللہ نے 22 آیت نازل کی کہ اے میرے حبیب کہہ دیجئے کہ میں تم سے کچھ اجر نہیں چاہتا سوائے اس کے کہ تم میرے قرابت داروں سے مودت رکھو، تو اجر رسالت یہی. بہت سے لوگ کہتے ہیں نہیں یار رسول خدا نے بھی نہیں مانگا، اور یہ جو ہے آیت یہ ہے کہ قل لا اسألکم علیہ اجرن، میں تم سے کوئی اجر نہیں مانگتا، حتیٰ مودت فی القربہ بھی نہیں مانگتا. نہیں، دوسری جگہ پہ اللہ نے آیت نازل کی تھی وما سألتک من اجر فہو لکم، جو میں تم سے اجر مانگ رہا ہوں، جو میں نے تم سے اجر مانگا ہے، وہ میرے کام نہیں آئے گا، تمہارے ہی کام آئے گا، میری تو آل ہے، میرے تو مجھے محبوب ہیں، تم اگر ان کو مانو گے تو تمہیں بھی اس کا. وما سألتکم من اجر، سورہ سبا آیت نمبر 46 میں، ما سألتکم من اجر فہو لکم ان اجریہ الا اللہ، میرا اجر تو اللہ ہی کے پاس ہے، تم میرا نہیں اجر دے رہے ہو، وہ تمہارے ہی کام آئے گا جو میں نے تم سے اجر مانگا ہے. یہ سورہ سبا کے اندر رسول خدا فرما رہے ہیں کہ میں نے ما سألتکم من اجر، میں نے جو تم سے اجر مانگا ہے فہو لکم، وہ تمہارے ہی کام آئے گا. تو اب یہاں پہ جناب حبیب نجار نے لوگوں سے کہا کہ بھائی انہیں سنسار مت کرو، یہ اللہ کے بھیجے ہوئے ہیں اور تم سے تو کچھ مانگتے ہی نہیں ہیں. لوگ ان سے لڑنے لگے، اور بہرحال یہاں پہ 22 پارہ ختم ہو جاتا ہے، 23 پارہ شروع ہوتا ہے. اور جناب حبیب نجار نے جملہ کہا وما لی لا اعبد الذی فطرنی والیہ ترجعون، میں اس خدا پہ ایمان کیوں نہ لے کے آؤں جس نے مجھے خلق کیا ہے، اور پلٹ کے تم سب بھی اسی کی طرف جاؤ گے. انا للہ و انا الیہ راجعون، تو یہاں پہ وہ کہہ رہے ہیں الیہ ترجعون، تم بھی سب پلٹ کے اسی خدا کی طرف جاؤ گے، کیوں میں اس پہ ایمان نہ لے کے آؤں، وما مجھے کیا ہے کہ میں اس پہ ایمان نہ لے کے آؤں. وما لی لا اعبد الذی فطرنی، جس نے مجھے خلق کیا، جس نے مجھے بنایا، جس اللہ نے مجھے پیدا کیا، میں کیوں اس پہ ایمان نہ لے کے آؤں. تو اب یہاں جو ہے وہ بہرحال ایک خلقت سے متعلق ہے. الحمدللہ فاطر السماوات والارض، سورہ فاطر کو بھی اللہ نے ایسے شروع کیا کہ تمام تعریف اس خدا کی جو زمین و آسمان کا پیدا کرنے والا، فاطر ہے، ٹو اوریجنیٹ، فاطر السماوات والارض. تو من فطرنی، یہاں پہ جناب حبیب نجار نے یہی جملے کی طرف اشارہ کیا، اتخذ من دونه آلہۃ یریدن الرحمن بضر لا تغنی عنی شفاعتهم شیئا ولا ينقذون. اب یہاں پہ بہت اہم ایک پوری بحث کی ہے، تھوڑا وقت اب تنی ہے یا نہیں ہے؟ ہاں تھوڑا وقت ہے ابھی، میں اس کو مکمل کر دوں آج یہ واقعہ، تاکہ پھر میں کل آگے جاری رکھ سکوں. میں نے آج کافی، کیونکہ آیات یہ اس کی 83 آیات ہیں، تو میں دو دو تین تین آیات کر رہا تھا. میں نے آج کوشش کی ہے کہ یہ آیت نمبر 13 سے لے کے 23-24 تک 10 آیات کی جو ہے وہ انشاءاللہ تعالیٰ تفسیر مکمل کر دوں، کیونکہ واقعہ ہے یہ، واقعہ تو سنانا، میں نے واقعہ سنا دیا آپ کو. تو اب جناب حبیب نجار نے دوسری یعنی دلیلیں دے رہے ہیں، کہا کہ ایک تو یہ تم سے اجر نہیں مانگ رہے، اس کا مطلب ہے یہ حق ہیں، تم سے کچھ نہیں مانگتے. عموماً جو ہے لوگ جو وہ اللہ کے بھیجے ہوئے نہیں ہوتے کہ جو اپنے مفادات کا خیال رکھیں، اللہ کے پیغام کا خیال نہ رکھیں. دوسرے یہ کہ یعنی اب وہ انہوں نے توحید کو دلیل بنایا کہ بھائی اللہ سبحانہ تعالیٰ جس نے مجھے پیدا کیا میں اس کو چھوڑ کے ان بتوں کو کیوں مانوں، جس کے پلٹ پلٹ کے تم نے بھی جانا. اتخذوا من دونہ آلہۃ نہیں اور اتنے رحمان و بذور اللہ تغنی عنی شفاعتہم شیئا ولا ینقذون، اور اتخذوا من دونہ آلہۃ، کیا میں اس اللہ کے علاوہ کچھ اور کو اپنا معبود مانوں؟ آلہۃ جمع ہے الہ کی، یعنی معبود مان لوں، ان کی عبادت کروں، ان بتوں کی عبادت کروں. کہ ان یرد الرحمن بضر، کہ اگر مجھے وہ رحمان اللہ سبحانہ و تعالیٰ مجھے کوئی نقصان پہنچانا چاہے، لا تغنی عنی شفاعتہم شیئا، تو یہ بت تو میری کوئی اللہ کی بارگاہ میں شفاعت بھی نہیں کر سکتے. ان بتوں کے میں کیوں پرستش کروں، ان کی عبادت کروں جو اگر اللہ مجھے عذاب بھی دے تو یہ بچا بھی نہ سکے. مانوں تو کسی ایسے کو کہ بھی جو مجھے بچا سکتا ہو. ولا ينقذون، کہ یعنی یہ مجھے کسی بھی طرح سے انقاذ نہیں کر سکتے، بچا نہیں سکتے. انقاذ الغرقہ، یعنی کو ڈوب رہا ہو تو اس کو بچانے کے لیے کہا جاتا ہے انقاذ، اس کو نکال لیا جائے پانی سے. تو کہا یہ تو مجھے بچا بھی نہیں سکتے ان بتوں کی، میں حاضر اللہ کو چھوڑ دوں، انی اذن لفی ضلال مبین، تو پھر تو میں کھلی ہوئی گمراہی میں چلا جاؤں گا. انی، بے شک کہ میں، انی لفی ضلال مبین، اگر میں ان بتوں کو مان لوں اپنا خدا، ان کی پرستش کرنے لگوں، انہیں اپنا معبود مانوں، انہیں اپنا خدا مان لوں، تو میں کھلی ہوئی ضلال مبین، کھلی ہوئی گمراہی میں ہوں. تو اب یہاں پہ کہا کہ بھئی یہ جو بت ہیں وہ شفاعت نہیں کرتے، کیونکہ بہت سے اگر آپ دیکھیں تو وہ کہتے ہیں کہ یہی بت ہمارے، ہم اللہ ہی کو مانتے ہیں لیکن یہ بت اللہ تک پہنچنے کے ہمارے شفیع ہیں. دیکھیں ایک مرتبہ آپ ایک بت بناتے ہیں، اسے کہہ دیتے ہیں کہ یہ ہمارے، تو ہماری شفاعت کر دے. گائے کو مان لیا کہ بھئی تو ہماری شفاعت کر دے، آگ کو مان لیا، سانپ کو مان لیا، بندر کو مان لیا، ہاتھی کو مان، کسی کو مان، بھئی یہ ہے بڑا ہے اس کو مان لیا. خود بنا کے مت کہیں کہ ہم نے اسے بنایا یہ ہماری شفاعت کر دے، اللہ کے بنائے ہوئے سے کہیں تو ہماری شفاعت کر. تو شفاعت کو سب مانتے ہیں، کچھ خود ساختہ لوگوں سے شفاعت مانگتے ہیں، کچھ خدا ساختہ سے شفاعت مانگتے ہیں. اللہ جنہیں بنائے، جو اللہ بناتا ہے ہم، اسی لیے ہمارا آج تک بہت سے مسلمانوں سے بھی اختلاف ہے کہ اپنے بنائے ہوئے کو مت مانو، اللہ کے بنائے ہوئے کو مانو. تو اللہ سبحانہ و تعالیٰ جنہیں بنائے انہیں مانو، اللہ نے رسولوں کو بھیجا رسولوں کو مانو، یہ شفاعت کرے، ان سے کہو دعا کر دے، انہوں نے دعا کر کے مجھے بتایا زندہ کر دیا. تو اس لیے جو ان کو اللہ بناتا ہے، محمد علیہ السلام کو اس لیے مانتے ہیں شفیع کہ اللہ نے انہیں بنایا. تو اب یہ حضرت حبیب نجار نے کہا کہ میں ان بتوں کو نہیں مانوں گا، ان میں اللہ کو مانتا ہوں، اور یہ جو مجھے ہدایت دی میں مان چکا ہوں ان کی ہدایت کو، اس لیے ان کو عذاب مت دو، ان کو رجم مت کرو، ان کو سنسار نہ کرو. اگر میں بتوں کو مانوں، انی لفی ضلال مبین، انی آمنت بربکم فاسمعون. اب یہاں پہ جناب حبیب نجار نے بہت بڑا جملہ کہا، انی آمنت بربکم فاسمعون. تو اب یہاں پہ جناب حبیب نجار وہ مخاطب ہوتے ہیں انبیاء سے، اور کہتے ہیں کہ میں آپ کے خدا پہ ایمان لے آیا ہوں. انی آمنت بربکم فاسمعون، یا کچھ لوگ کہتے ہیں کہ یہاں پہ ان لوگوں سے مخاطب ہیں، فاسمعون، اے لوگو تم سنو، تمہارا بھی وہی رب ہے، میں جس پہ ایمان لایا ہوں وہ تمہارا بھی رب ہے. کہ بہرحال اب سنو، فاسمعونی یعنی فاسمعون یعنی میری بات سنو، قیل ادخل الجنت. اب یہاں پہ اللہ نے آگے پھر ان کو بتایا کہ اللہ نے انہیں جنت میں بھیج دیا، یہ نہیں بتایا کہ ان کی قوم نے کیا کیا. تو اب یہ روایات میں آیا کہ قوم نے انہیں رجم کر دیا، یعنی رجم کر دیا، انہیں مار دیا. ٹائم میں دیکھ لوں کہ ہے میرے پاس، بس 5 منٹ ہے، میں انشاءاللہ تعالیٰ کچھ سوالات بھی لوں گا. تو اب یہاں پہ میں واقعہ مکمل کر دوں اور انشاءاللہ کل باقی باتوں کو جاری رکھوں گا. تو اب قوم نے کیا کیا، ایک تو یہ ہے کہ حضرت حبیب نجار آئے، انہوں نے لوگوں کی توجہ اپنی طرف مبذول کرائی تاکہ یہ جو رسول ہیں اللہ کے بھیجے ہوئے ان کو لوگ رجم نہ کر دیں. تو اب کچھ نے کہا کہ یہاں پہ اللہ نے قرآن میں نہیں بتایا کہ ان رسولوں کو کیا ہوا، یہاں پہ صرف اللہ نے حضرت حبیب نجار کا بتایا کہ انہیں اللہ نے جنت میں بھیج دیا، فوراً جنت میں گئے. کیوں؟ کیونکہ لوگوں نے انہیں سنسار کر دیا، پتھر مار مار کے جان سے مار دیا. یہاں تک کہ بعض روایت میں شیخ اصغر نے لکھا کہ ان کو کنویں میں پتھر مارتے مارتے ہوئے کنویں میں گر گئے، और वो पूरा कुआं उन्होंने पत्थर मार मार के भर दिया, और जन्नत से लोग मलाइका नीचे देखते थे, कहते थे चमकते, आज तक वहां से खुशबू और वो मलाइका देखते हैं उनको, वो जगह चमकती हुई नजर आती है जहां पे हजरत हबीब नजार को लोगों ने संगसार कर दिया, जहां पे तो अल्लाह सुबहान तआला कहता है कीलत खुलिल जन्नता काला या लईत कौमी या अलमून बिमा गफर अली रबी व जालनी मिनल मुकरमीन, ए काश मेरी कौम जानती होती कि अल्लाह ने मेरे साथ क्या किया, बिमा गफर अली रबी, क्या किया कि अल्लाह ने मुझे माफ कर दिया, बिमा गफर अली रबी व जालनी मिनल मुकरमीन, और मुझे मुकरमीन में करार दे दिया जिन पे अल्लाह का करम है, जन्नत में भेजा, यानी उस कौम ने उन्हें मार मार के जान से मार दिया, फिर भी जिंदगी में भी उनकी हिदायत के लिए आए और कहा कि मैं मुरसलीन पे इन्हें रसूल मानता हूं, अल्लाह पे ईमान लाया, मुरसलीन को मानता हूं, इन्हें संसार ना करो, मैं तुम्हारी हिदायत के लिए आया हूं, और मरने के बाद भी कह रहे हैं काश मेरी कौम को पता होता कि अल्लाह ने मुझे मगफरत करके मुकरमीन में करार दिया, मेरे पे करम किया। कह रहे हैं बेमा गफर रबी वजालनी मिनल मुकरमीन। अल्लाह सुबहान व तआला ने फिर उस कौम का क्या किया, मैं इंशाल्लाह सवालात कर ले लूंगा अगर ये आज मुकम्मल कर देता सारा वाकया। तो अल्लाह सुबहान व तआला ने पहला काम क्या किया, कुछ लोग उलमा ने लिखा कि उन मुरसलीन को भी उन्होंने संसार कर दिया और वो सब संसार हो गए, लेकिन शाहिद मिसाल जो अल्लाह ने करार दिया वो हजरत हबीब नज्जार को, उनका तस्करा ज्यादा किया कि उन मुरसलीन के साथ खड़ा, उन मुरसलीन का तो मकाम था, पहले ही से बरगुजीदा थे, पहले ही से अल्लाह ने चुन रखा था उनके लिए, तो जन्नत का वादा था ही, लेकिन अल्लाह कह रहा है वो देखो वो जो एक आदमी ईमान लाया और मुरसलीन के साथ खड़ा हुआ उसे शहादत के फौरन बाद अल्लाह ने फौरन जन्नत में भेज दिया। तो अल्लाह सुबहान तआला वहां पे जो आयत पेश करता है कीलत खुलिल जन्ना, कह दिया गया उस एक आदमी से, वजा रजुल मिन वजा मिन अक्सल मदीना से रजुल यसा, और अक्सल मदीना से शहर के जो दरवाजे, एक आदमी जो अल्लाह कह रहा है वो जो आया था कीलत खुलिल जन्ना, उससे कहा गया जन्नत में दाखिल हो जा, तो यानी उन्हें फौरन जन्नत मिल गई, उन्हें फौरन जन्नत में भेज दिया गया। और अल्लाह कह रहा है कि जब उन फिर कौम के बस्ती के साथ क्या हुआ, बस्ती के साथ ये हुआ कि अल्लाह सुबहाना व ताला ने कि जो भी इंसान को मिलती है चीजें वो इंसान के अपनी ही कसब करदा है, वला तकसबु कुल्लु नफ्सिन इल्ला अलैहा वला तज़िरु वाज़िरतुन वज़िरा उख़रा, कुरान की आयत है सूरह अनआम की कि कोई भी नफ्स जो है वो किसी दूसरे के अजाब को नहीं देखेगा, किसी के ऊपर किसी दूसरे की मुसीबत नहीं आएगी, अल्लाह जो कुछ देता है वो उसको अपना ही उसके अपने ही कर्दे की सजा जजा मिलती है, व इज्जत व जलाली ला युजवज़नी ज़ल्म ज़ालिमिन, कि खुद रोज़े क़यामत जो है वो जहन्नम भी कहेगी कि मुझ पे से कोई ज़ालिम नहीं गुजर सकेगा, तो जजा सजा मिलती है इंसान को अपने ही किए हुए की। तो अब अल्लाह ने कौम के साथ क्या किया, वमा अनजलना अला कौम में बादे में जुंदे में नसमा वमा खुन्ना मुनजलीन, अल्लाह सुबहान तआला कहता है कि और हमने जो है उनकी कौम पे उसके बाद कभी भी मलायका फिर यानी हमने दोबारा मलायका को नाजिल किया, यानी फिर वो आखिरी अजाब अल्लाह की तरफ से जो आया था ये यही इन पे आया ताकिया वालों पे, कि क्या हुआ इन यानी अल्लाह ने एक पूरा मलाइका का ग्रोह भेजा, वमा अनजलना अला कौमे मिन बादे मिन जुंद मिन समाए, कोई कभी भी हमने फिर ग्रोह जो है मलाइका का उन पे नहीं भेजा, अला कौम ही उनकी कौम पे, मिन समाए वमा कुन्ना मुनजलीन, और ना ही हम नाजिल करने वाले थे, यानी अल्लाह कह रहा है कि हमारा हमें जरूरत नहीं थी, लेकिन क्योंकि वो जुल्म कर चुके थे अब तक वो जालिम थे तौहीद को नहीं मान रहे थे, लेकिन जब अल्लाह के किसी बंदे को संसार कर दिया फिर अल्लाह ने फिर अब अजाब नाजिल किया, इन कानत इल्ला सैहतन वाहिदतन फैदा हुम खामिदून, अल्लाह कह रहे बस एक चीख बुलंद हुई और वो सब के सब हमेशा के लिए सो गए, हमेशा के लिए खामोश हो गए, मैं इसी पे तमाम करूंगा कि क्यों खामोश हो गए, एक सिर्फ चीख पे, अब वो चीख आया कोई आसमान से, ये जो बादल गरजे गरज की आवाज थी और बिजली कड़की और बिजली गिर गई और पूरी बस्ती खामोश हो गई की दफा में, या जमीन से एक जलजला सा उठा, जलजले की आवाज थी और सबके सब धंस गए, यानी मुख्तलिफ मुफस्सरीन ने लिखा, लेकिन अल्लाह सुबहान तआला ने यह किया एक चीख बुलंद की, अल्लाह जो कुरान में कह रहा है कि अल्लाह कह रहा है एक चीख आई या एक फरिश्ता है और ये फौज आई मलाइका नाजिल हुआ और उन्होंने जितनी चीखें बुलंद की कि वो एक बस लहजे के लिए इतनी चीख बुलंद हुई कि सबके कानों के पर्दे फट गए और वो सबके सब मर गए, हमेशा के लिए खामोश हो गए, तो अल्लाह सुबहान तआला ने उन सब पे अजाब नाजिल कर दिया। अब यहाँ पे सवाल हम जल्दी ले लेते हैं कि अम्मार हैदर साहब ने सवाल किया, सलाम वालेकुम। सलाम, अगर सूरह यासीन में इमाम मुबीन सिर्फ इमाम अली अलैहिस्सलाम के लिए है या और बाकी 11 इमामों के लिए भी मुराद है जो हुज्जत है? देखें, अमीर रोमिनी ने भी कहा अना वल्लाहि, मैं खुदा की कसम इमाम मुबीन हूँ, व वरसतु हम रसूलल्लाह, और मैंने रसूल खुदा से विरासत में ये लिया है, यानी रसूल खुदा के पास भी ये है। तो ये मीरास थी रसूल खुदा की जो हज़रत इस्लाम के पास आई है, रसूल खुदा फिर हज़रत के बाद फिर मीरास किसको मिली? इमाम हसन मुश्तबा को, फिर इमाम हुसैन को भी। तो ये इमाम मुबीन ये नहीं है कि सिर्फ हज़रत इस्लाम है, यानी वो कह रहे हैं मुझे मीरास में मिला रसूल खुदा से और मेरे बाद, यानी ये मीरास है, तो जो भी हुज्जत खुदा है वो उनके लिए है, सबके शामिल है उसमें। ये लीना रिजवी ज़ाहरन कहा गया, ऑल्सो व्हाट्स द डिफरेंस बिटवीन उसूल उलुल अज़म रसूल विच आर 4, no 5 in number and hold the books of Allah and the 313 Rasul that are mentioned in the in your discussion in the last few episodes. देखिए अल्लाह, ये जो मुरसलीन है वो ताबे हैं शरीयत के, सारे अंबिया मुरसलीन, वो जो 313 हैं उनमें से सिर्फ 5 उलुल अज़म हैं वो भी उनकी शरीयत के ताबे हैं, यानी हजरत नूह के बाद जितने भी हजरत इब्राहिम तक रसूल आए तो वो सब के सब जनाब नूह की शरीयत के ताबे थे, वो सब रसूल भी अंबिया भी ताबे थे जनाब नूह के। फिर जनाब इब्राहिम के बाद जो मुरसलीन और रसूल आए अंबिया आए वो सब के सब जनाब इब्राहिम की शरीयत के पाबंद थे, फिर जनाब जब तक जनाब मूसा नहीं आया, जनाब मूसा के बाद फिर वो सब के सब ताबे, जो भी उनके बाद नबी और रसूल आए वो सब ताबे थे, वो रसूल भी 313 में से जो थे वो सब ताबे थे, फरमा बरदार थे, वो उस शरीयत के मानने वाले थे जो जनाब मूसा की थी। फिर जनाब ईसा जब आए तो उनकी शरीयत के सब ताबे हो गए औसिया, और जब रसूल खुदा आए तो फिर सब के सब शरीयतों के नासिख रसूल खुदा, फिर उनकी शरीयत कायमत तक के लिए जारी है। अम्मार जैदी नादिली की क्या सोर्स है? ये अल्लामा मेरे से नहीं लिखी है। मोहम्मद कादिम सलाम मौलाना, वालेकुम सलाम, मेरे एग्जाम के रिजल्ट के लिए दुआ कर दीजिए और मुझे भी दुआ, कोई दुआ बताएं बता दें। देखिए परवरदिगार आपको आपके इम्तिहान में कामयाब फरमाए, दुआ तवसल हर रोज पढ़ें, इंशाल्लाह ताला कुरान पढ़ते रहें, दुआ तवसल हर रोज पढ़ें सुबह में, तो इंशाल्लाह आप कामयाब होंगे। फैजान ऑन, सैयद अगर कुरान की तफसीर पढ़नी हो तो अमूमी तौर पर कौन सी तफसीर ज़्यादा बेहतर है? अमूमी तौर पर जो सादा और आसान है, उर्दू के अंदर तफसीर नमूना ऑनलाइन भी मिल जाती है और अब ऐप भी आ गया है, तफसीर नमूना का ऐप आ गया है, वो आप डाउनलोड कर लें और आप जो है वहाँ से वो ऐप से पढ़ सकते हैं तफसीर नमूना, वो आप जो है पढ़ लेंगे और इंशाअल्लाह ताला आपके लिए मुफीद रहेगी। तफसीर नमूना ऐप भी आ गया और अच्छी आसान है, सादा अल्फाज में। तफसीर अलमीज़ान थोड़ी सी इल्मी है, बड़ी पेचीदा है और उन्होंने उसको तलखीस करके लिखा, बहुत निचोड़ करके लिखा। तफसीर अनवार नजफ है, तफसीर साफ़ी का तर्जुमा है उर्दू में, तफसीर अनवार नजफ खुद उर्दू ही में लिखी है। बड़े बड़े उलमा ने बहुत सी तफसीर लिखी, देखिए बहुत सी तफसीर हैं, लेकिन तफसीर नमूना ज़रा सिंपल आसान आवाम के लिए लिखी गई है। फैज़ान ऑन साहब, अब ये है अलीज़ा रिजवी ने सलाम किया, सलाम वालेकुम सलाम, क्या वाजिब नमाज में 2-3 कुनूद पढ़ सकते हैं? नहीं, कुनूत एक ही है, वो भी दूसरी रकत में पढ़ेंगे, नमाज में कुछ भी अपने पास से नहीं कर सकते। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, सल्लुक हमारा एचुमनी उसल, नमाज जैसी मुझे पढ़ता देख रहे हो वैसी ही पढ़ो। तो कुनूत मुस्तहब है, सुन्नत मुअक्कदा है, वो एक ही पढ़ सकते हैं और वो नमाज के फौरन बाद आप जितनी चाहें दुआएं पढ़ें, आखिरी सजदे में दुआ पढ़ सकते हैं, लेकिन बेहतर है कि नमाज खत्म करने के बाद आप दुआएं मांगें, उसका बहुत सवाब भी है। अली असगर साहब का सवाल है कि व्हाट इज द डिफरेंस बिटवीन सिफारिश एंड शफात? शफात जो है वो, और सिफारिश में फ़र्क क्या है? सिफारिश जो है वो उर्दू का लफ्ज़ है, शफात हम अरबी का लफ्ज़ है। शफात जो है बेसिकली अल्लाह सुबहाना व ताला की बारगाह के अंदर उसके बंदों की शफात करना, यानी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरफ, यानी अल्लाह के भेजे हुओं को सिर्फ हक हासिल है। मन अल्लज़ी यशफ़ऊ इंदा, कौन है जो अल्लाह की बारगाह के अंदर सिफारिश कर सके? सिफारिश और शफात अगर नहीं, तर्जुमे में आप कह सकते हैं एक ही लफ्ज़ है, लेकिन ये शफात यानी जो हकीकी शफात है, जिसका हक है शफात का, वो वही है अल्लाह के मुकर्रब जो मोहम्मद और आले मोहम्मद अलैहिस्सलाम को हक है, उनके अलावा जिनको हक नहीं है वो सिफारिश है, जिनको हक है वो शफात है। अलबत्त बहुत से रवायात में है कि हत्ता मोमिनीन और बहुत से सालहीन और शहदा को, उलमा को बाज़ जो बहुत ही पहुँचे हुए होंगे, उनको भी हक मिलेगा शफात का, लेकिन उनका महदूद हक होगा। मोहम्मद वाले मोहम्मद का बहुत वसी हक है, यहाँ तक साहब फरमाते हैं कि हज़रत अबू तालिब, हज़रत खदीजा अगर रोज़े क़यामत अपना हक शफात इस्तेमाल करने लगें तो मशरक से लेकर मगरिब तक लोग होंगे, सबकी शफात कर देंगे, फिर भी उनका हक शफात ख़त्म नहीं होगा। हमारा वक्त तमाम हो गया। वा आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।